أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سبح لله ما في السماوات والأرض وهو العزيز الحكيم. له ملك السماوات والأرض يحيي ويميت وهو على كل شيء قدير. هو الأول والآخر والظاهر والباطن وهو بكل شيء عليم. صدق الله العظيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. سورة واقعة کے بعد اب ہم انشاءاللہ سورة حدید کا مطالعہ کریں گے. سورة حدید سے پھر مدنی سورتوں کا ایک سلسلہ ہے یا ایک گروپ کہیے کہ اس کا آغاز ہو رہا ہے. 10 مدنی سورتیں یہاں پر جمع ہیں سورہ حدید سے لے کر سورہ تحریم تک. تعداد سورتوں کی تعداد کے اعتبار سے یہ سب سے بڑا گروپ ہے مدنی سورتوں کا جو قرآن مجید میں آیا. ویسے اپنے حجم کے اعتبار سے جو شروع میں 4 مدنی سورتیں ہیں سورہ بقرہ، سورہ آل عمران، سورہ نساء، سورہ مائدہ، وہ سب سے بڑا حصہ بنتا ہے اس لیے کہ وہ 6 سپارے سے بھی زائد تھے، 6.25 پاروں پر مبنی تھے. لیکن وہ 4 صورتیں، یہ 10 صورتیں اکٹھی آ رہی ہیں اور تعداد کے اعتبار سے یہ گروپ سب سے بڑا ہے. ان کی خاص بات یہ ہے کہ یہ حضور صلی اللہ علیہ وسلم کے قیام مدینہ کے نصف آخر میں یہ صورتیں نازل ہوئی ہیں، یعنی سن 5 کے بعد، 5 ہجری کے بعد. اور اس میں اصلا خطاب مسلمانوں سے ہی ہے، لیکن مسلمانوں سے خطاب میں آپ دیکھیں گے ذرا جھنجھوڑنے کا انداز ہے، سرزنش کا انداز ہے کہ کیوں ڈھیلے پڑ گئے ہو، کیوں تمہارے قول و عمل میں مطابقت نہیں ہے، قول و فعل میں تضاد کیوں پیدا ہوتا جا رہا ہے. اس کا سبب یہ تھا کہ اب کیونکہ اس دور میں جوق در جوق قبائل جو ہے اسلام میں داخل ہو رہے تھے، ان سب کے ایمان کی وہ کیفیت نہیں تھی جو سابقون الاولون کے ایمان کی. وہ جو سابقون الاولون تھے جو مکہ سے ہجرت کر کے آئے، پھر مدینہ میں بھی جو اول دور میں جنہوں نے سختیاں جھیلی اور استقامت کا مظاہرہ کیا، ان کا معاملہ، وہ کمزور نہیں پڑے تھے. یہ دوسرے لوگ جو شامل ہو رہے تھے، تھے مسلمانوں میں، قانونی طور پر مسلمانوں کی اس کمیونٹی کا حصہ تھے، پھر انہی میں ایک طبقہ وہ بھی ہے جو منافقین کا تھا، جن کا معاملہ یہ ہوا کہ اب ان کی نہ صرف جو ایمان تھا وہ زائل ہو چکا، وہ محروم ہو چکے ہیں نور ایمان سے، بلکہ اب منفی طور پر نفاق کا مرض ان کے دلوں میں پیدا ہو چکا ہے. اور ان کی سرگرمیاں بھی اپنے عروج پر تھیں اس دور میں، تو ان کو بھی سخت سرزنش ہے. اور جو مسلمانوں کی اصل دینی ذمہ داریاں ہیں، جو ان کا مشن ہے، اس کے حوالے سے یاد کروایا گیا ہے. تو یہ بہت ہی اہم حصہ ہے مسلمانوں کے اعتبار سے، یعنی ہمارے لیے جو رہنمائی ہے قرآن مجید میں، اس کے اعتبار سے بہت جامع حصہ ہے، بہت اہم حصہ ہے. اس کو انشاءاللہ ہم توجہ سے پڑھیں گے. یہ 10 صورتیں ہیں، اس میں سے 5 کا آغاز تسبیح باری تعالیٰ کے ذکر سے ہوا ہے. سبح للہ ما فی السماوات والارض، یا یسبح للہ ما فی السماوات وما فی الارض. 5 صورتیں ان سے شروع ہوئی ہیں، تو انہیں اس لیے المسبحات کہا جاتا ہے. سب سے پہلی سورہ سورہ حدید ہے، یہ سب سے طویل بھی ہے اور تقریباً سب کی جامع بھی ہے. اسی سورت کے مختلف مباحث ہیں کہ جو پھر آگے الگ الگ صورتوں میں بیان ہوئی ہیں. تو یہ بہت ہی اہم سورت ہے سورہ حدید، 4 رکوعوں پر مشتمل ہے، اور اس کے آغاز میں بھی خاص طور پر ذات و صفات باری تعالیٰ کے حوالے سے بہت گمبھیر بحث آئی ہے. اب ہم اس کا مطالعہ کرتے ہیں اللہ کے نام سے. بسم اللہ الرحمن الرحیم. سبح للہ ما فی السماوات والارض، تسبیح کرتی ہے اللہ کی ہر وہ چیز جو آسمانوں اور زمین میں ہے. وہو العزیز الحکیم، وہ العزیز ہے، غالب ہے، زبردست ہے، الحکیم ہے، کمال حکمت والا ہے. تسبیح کے بارے میں شاید اس سے پہلے بات تفصیل سے نہ ہوئی ہو، چند لفظوں میں کوشش کرتا ہوں اس کو ایکسپلین کرنے کی. یہ معرفت الہی کا ایک سب سے پہلا سٹیپ ہے. التصنیف نصف المیزان، جو معرفت کی میزان ہے اللہ کی پہچان، اللہ کی معرفت، اس کی میزان آدھی پور ہو جاتی ہے تسبیح کے ذریعے. اور اس میں اصل میں اس بات کا اقرار ہے کہ ہمارا وہ رب و اللہ ہر عیب سے، ہر نقص سے، ہر کمی سے، ہر کوتاہی سے پاک ہے، منزہ ہے، مبرہ. اور اس کے بعد ہے تحمید کہ وہ تمام خوبیوں کا مالک ہے، ہر خیر، ہر خوبی کا سر چشمہ وہی ذات ہے، لہذا کل شکر کل تعریف اس کے لیے. تو اس طرح سے مل کر یہ معرفت ربانی کی تکمیل ہوتی ہے تسبیح و تحمید سے. تو اللہ تعالیٰ کو اس کے مقام بلند پر برقرار رکھنا، اس کو مخلوقات کی صف میں شامل نہ کر بیٹھنا اور نہ مخلوقات میں سے کسی کو اٹھا کے اس کے برابر لے جانا، یہ جو عمل ہے یہ تسبیح ہے. وہ اپنے مقام رفیع پر اس کو برقرار رکھا جائے. تسبیح کا مطلب ہوتا ہے کسی کو اس کی سطح پر برقرار رکھنا. سبح یسبح تیرنے کے معنی میں آتا ہے، اور کسی کو وہاں پر ایک لیول پر قائم رکھنا یہ تسبیح ہے. تو اللہ کی ذات کے بارے میں یہ تصور کی ہر عیب، ہر نقص، ہر کمی کو داہی سے پاک اور منزہ ہے. اور کائنات کا ہر ذرہ، ہر شے اس بات کی زبان حال سے گواہی دے رہی ہے کہ میرا بنانے والا، میرا موجود، میرا سامع، میرا خالق وہ ایک ذات کامل ہے. اس میں کوئی عیب نہیں، کوئی نقص نہیں کسی بھی اندر. لہو ملک السماوات والارض، آسمانوں اور زمین میں جو کچھ ہے وہ اسی کا ہے، اسی کی بادشاہی ہے، اسی کی حکومت ہے، اسی کا اختیار ہے. یحیی و یمیت، وہی زندہ رکھتا ہے، وہی موت دیتا ہے. وہو علی کل شیء قدیر، اور وہ ہر چیز پر قادر ہے. هو الاول والآخر والظاہر والباطن، وہی الاول بھی ہے، وہی الآخر ہے، وہی الظاہر ہے، وہی الباطن ہے. وہو بکل شیء علیم، اور وہ ہر چیز کا علم رکھنے والا ہے. یہ بڑا منفرد مقام ہے قرآن مجید میں اللہ تعالیٰ کی ذات و صفات کے حوالے سے یہ الفاظ، اس طریقے سے یہ تعارف اسی جگہ پر. سب سے پہلا بھی وہ ہے، سب سے آخر بھی وہ ہے، سب سے ظاہر بھی وہ ہے، سب سے باطن بھی وہ ہے، مخفی بھی سب سے زیادہ وہ ہے. ہمارے جو صوفیاء کرام ہیں تصوف کے سلسلے سے وابستہ، وہ اپنے اس وحدت الوجود کا جو فلسفہ ہے اس کے لیے اسی آیت کو بنیاد بناتے ہیں. بہرحال وہ ایک بہت گہری بات ہے، بہت باریک بات ہے، اس کو سمجھنا بڑا مشکل ہے، اور اس پہ ذرا سا دائیں بائیں ہو جائے تو پھر انسان کے شرک میں ملوث ہونے کا اندیشہ ہے. ایک میرے اور آپ کے لیول پر جو بات سمجھنے کی ہے وہ ایک حضور صلی اللہ علیہ وسلم کی ایک مناجات ہے، اس کے حوالے سے کچھ اس کی وضاحت ہوتی ہے. اس میں الفاظ آئے ہیں کہ انت الاول فلیس قبلک شیء، پروردگار تو سب سے پہلا ہے، تجھ سے پہلے کچھ نہ تھا. الاول وانت الاخر فلیس بعدک شیء، تو سب سے آخری ہے، تیرے بعد کچھ نہیں. وانت الظاہر فلیس فوقک شیء، تو سب سے ظاہر، سب سے نمایاں ہے، تجھ سے اوپر کوئی نہیں. وانت الباطن فلیس دونک شیء، اور تو انتہائی مخفی ہے، باطن ہے، انتہائی پوشیدہ ہے، اور تجھ سے بعد پوشیدگی کے اعتبار سے تجھ سے آگے کوئی نہیں. تو یہ ہے، اسی پر ہمیں اتفاق کرتے ہوئے اب آگے بڑھنا ہے. وہو بکل شیء علیم، اور وہ ہر شے کا علم رکھنے والا. هو الذی خلق السماوات والارض فی ستۃ ایام، وہی ہے جس نے پیدا کیا آسمانوں اور زمین کو چھ دنوں میں. ثم استوى علی العرش، اور پھر متمکن ہوا تخت حکومت پر. پھر پوری طرح اس نے پوری کائنات کے نظام کو سنبھالا ہے، کنٹرول کیا ہے، اسی کا اختیار ہے، اسی کا حکم جاری و ساری ہے. یعلم ما یلج فی الارض وما یخرج منها، وہ جانتا ہے جو کچھ زمین میں داخل ہوتا ہے اور جو کچھ اس سے برآمد ہوتا ہے. بارش کا ایک قطرہ بھی زمین میں داخل ہو تو اللہ کے علم میں، اور زمین سے کوئی سبزے کی ایک سوئی بھی برآمد ہو کسی تو وہ بھی اللہ کے علم میں. وما ینزل من السماء، جو کچھ آسمان سے اترتا ہے، فرشتوں کی آمد ہوتی ہے. وما یعرج فیہا، جو کچھ اس میں چڑھتا ہے، فرشتے واپس بھی جاتے ہیں اور انسانی روحیں بھی جاتی ہیں ان کے ساتھ جو وہ قبض کر کے لے جاتے ہیں، وہ سب اس کے علم میں. وہ معکم اینما کنتم، اور وہ تمہارے ساتھ ہوتا ہے جہاں کہیں بھی تم ہو. جس کی تفسیر علماء نے یہی کی ہے کہ علمی طور پر اللہ تعالیٰ ہر جگہ انسان کے ساتھ ہے. وجود کے حوالے سے کہنے سے پھر وہ بحث نہیں شروع ہو جائے گی، لیکن علمی طور پر، اس لیے کہ وہ ہر آن ہر شے کا علم رکھتا ہے، گویا وہ ہر جگہ موجود. वल्लाहु बिमा तअमलून बसीर, जो अमल तुम करते हो अल्लाह उसे देखता है, देख भी रहा है। लहू मुल्कु समावाति वल अर्ज, आसमानों और जमीन की हुकूमत उसी की है, उसी का राज है आसमानों और जमीन में। वइज़ा अल्लाहु तुरजाउल उमूर, तमाम मुआमलात उसी की तरफ लौटा दिए जाएंगे। कोई लौटाना चाहे ना चाहे, कोई पलटना चाहे ना चाहे, तमाम मामलात आखिरकार उसी की तरफ रेफर बैक होंगे, लौटा दिए जाएंगे। यूलिजुल्लैल फिल नहार वयूलिजुन नहार फिल लैल, वो दाखिल करता है रात को दिन में और दिन को दाखिल करता है रात में। वहुवा अलीमुम बिज़ाति सुदूर, और वो तो जानता है जो कुछ के सीनों के अंदर पोशीदा है बातें, तुम्हारे अज़ाइम और नीयतें और इरादे और उमंगे और एम्बिशन, वो सब उसके इल्म में। आमिनु बिल्लाह व रसूली, ये सूरह हदीदी से एतबार से भी मुनफरिद मकाम है कि छः आयात में अल्लाह की ज़ात व सिफ़ात शुरू में जो है उनका बयान हुआ है और बहुत पुरजलाल अंदाज में। आमिनु बिल्लाह व रसूली, ईमान लाओ अल्लाह पर और उसके रसूल पर। वअन्फिकु मिम्मा जअलकुम मुस्तखलफीन फीह, और खर्च करो उसमें से, उस माल में से कि जिसमें अल्लाह ताला ने तुम्हें इस्तिखलाफ बख्शा है, तुम्हें उस पर खलीफा बनाया है, तुम्हें उस पर इख्तियार अता किया है। सबसे पहली बात नोट कीजिए कि यहाँ कहा जा रहा आमिनु बिल्लाह, आम ईमान लाओ अल्लाह पर, हालांकि ये मदनी सूरत है, उसमें खिताब ही मुसलमानों से। वो ईमान तो मुनाफिकीन भी एक दर्जे में थे कि कलमा पढ़ते थे, और जो जौक जौक दर जौक बद्दू दायरा इस्लाम में दाखिल हो रहे हैं वो भी कलमा पढ़ रहे हैं, लेकिन जबानी कलामी ईमान जो है वो मतलूब नहीं है जब तक वो दिल में न उतरे। तो वो यकीन कल्बी वाला ईमान चाहिए, उसके हुसूल की कोशिश करो, और फिर जो अल्लाह ने जो कुछ दिया है उसमें से खर्च करो उसके रास्ते में। فالذين آمنوا منكم وأنفقوا لهم أجر كبير, तो जो लोग तुम में से ईमान लाए, इस शान का ईमान, और फिर खर्च भी करें, उनके लिए बहुत बड़ा अजर है। وما لكم لا تؤمنون بالله, मुसलमानों तुम्हें क्या हुआ कि तुम ईमान नहीं रखते अल्लाह पर, यकीन नहीं रखते। والرسول يدعوكم لتؤمنوا بربكم, हालांकि रसूल तुम्हें बुलाते हैं, पुकारते हैं कि ईमान पुख्ता रखो अपने रब पर। وقد اخذ ميثاقكم ان كنتم مؤمنين, और वो तुमसे एक पुख्ता अहद ले चुका है अगर तुम फिर वाकई मोमिन हो। والذي ينزل على عبده آيات بينات, वही है जिसने नाजिल फरमाई है अपने बंदे पर आयात बयिनात, रोशन आयात, वाज़ह आयात। लियुख्रिजकुम मिन अज़ुलुमाति इलन नूर, ताकि वो निकाले तुम्हें अंधेरों से रोशनी की तरफ। ये कुरान मजीद के हवाले से फरमाया कि ये है, ये आयात बयिनात हैं जो कुफ्र और शिर्क और जहालत की तारीखियों से एक बंदे को ईमान की रोशनी में लाती है। तो अगर किसी को महसूस हो कि यकीन कल्बी वाला ईमान उसे हासिल नहीं है, दिल ठुका हुआ नहीं है, तो फिर ये है वो आयात जिसके जरिए वो ईमान का नूर मिलेगा। इसी बात को मौलाना ज़फ़र अली खान ने बड़े खूबसूरत अंदाज में एक शेर में समोया था कि वो जिन्स नहीं ईमान जिसे ले आए दुकान फलसफा से, ढूंढे से मिलेगी कारी को ये कुरान के सिपारों में। तो ईमान जो है अगर उसको हासिल करना है वो यकीन कल्बी वाला, तो उसका ये जरिया, उसका सोर्स और चश्मा सबसे बड़ा ये कुरान है, आयात कुरानी। वइन अल्लाह बिकुम लरऊफुर रहीम, और यकीनन अल्लाह तुम्हारे हक में बहुत शफीक है, इंतहाई मेहरबान है। उसी की रहमत और शफकत का मंजर है कि उसने ये आयात बयिनात तुम्हें अता की। वमा लकुम अल्ला तुन्फिकू फी सबीलिल्लाह, और तुम्हें क्या हुआ कि खर्च नहीं करते अल्लाह के रास्ते में। वलिल्लाहि मीरासु समावाति वल अर्ज, हालांकि आसमानों और जमीन की कुल विरासत तो अल्लाह ही की है, ये जो कुछ यहाँ पर है वो किसका है, वो अल्लाह का अता करदा है, और तुम लोग तो इसको बरत कर अपना अपना वक्त पूरा करके चले जाओगे, आखिर में किसके लिए रह जाएगा, वही मालिक हकीकी। तो उसके दिए हुए माल में से खर्च क्यों नहीं करते, क्या हुआ तुम्हें। लाजस्तवी मिनकुम मन अन्फक़ा मिन क़ब्ल अल्फतह व क़ातल, तुम्हें से बराबर नहीं है वो लोग जो खर्च जिन्होंने खर्च किया फतह से पहले, फतेह मक्का से पहले, वक़ातल और क़िताल किया, जिहाद व क़िताल में हिस्सा लिया। उलाइका अज़म दरजतन मिन अल्लज़ीना अन्फ़क़ू मिन बाद, ये लोग दर्जे में बहुत बड़े हैं उन लोगों से دوسروں لوگوں کے مقابلے میں جنہوں نے کی خرچ کیا اور قتال اور جنگ میں حصہ لیا اس کے بعد فتح مکہ کے بعد, اس لیے کہ اس کے بعد حالات بدل گئے. ابھی تک وہ سٹرگل جو ہے وہ انقلابی سٹرگل جاری تھی مکہ کے فتح, مکہ فتح ہونے سے پہلے پورے عالم عرب کے جو مشرکین تھے اور یہود و نصارہ ان سب کے ساتھ جنگیں چل رہی تھیں, مسلسل ایک کشمکش تھی, مہاجرائی تھی, بنجا آزمائی تھی. اس وقت جو ہے واقعتاً ایمان اور اس کے تقاضوں کو پورا کرنے کے لیے ہمت, استقامت, اس وقت خرچ کرنا, اس وقت جہاد کرنا, وہ اللہ کی نگاہ میں بہت اونچا مقام. اور اب فتح حاصل ہو گئی ہے, اب اسلام ہی جو ہے وہ غالب دین ہے وہاں پر پورے جزیرہ نما عرب پر. اب جو لوگ انفاق کر رہے ہیں یا جہاد وغیرہ میں حصہ لے رہے ہیں ان کا کوئی مقام نہیں ہے. یہ ہے اصل میں, یہ مقربین ہیں, سابقون الاولون, فتح سے پہلے جنہوں نے مقام کیا. اور اب جو لوگ کام کریں گے وہ اصحاب الیمین میں شمار ہوں گے. سورہ واقعہ کی اگر آیات کو ہم سامنے رکھیں تو اس کی روشنی میں یہ ہے اس کا مفہوم. وَكُلًّا وَعَدَ اللَّهُ الْحُسْنَى, سبھی سے اللہ کا وعدہ اچھا ہے. وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ, اور جو کچھ تم کرتے ہو اللہ اس سے باخبر ہے. مَنْ ذَا الَّذِي يُقْرِضُ اللَّهَ قَرْضًا حَسَنًا, کون ہے جو اللہ کو قرض دے اچھا قرض. فَيُضَاعِفَهُ لَهُ, تو وہ اس کے لیے اس کو بڑھاتا رہے, دگنا کرتا رہے اس کے لیے. وَلَهُ أَجْرٌ كَرِيمٌ, اور اس کے لیے بہت باعزت اجر ہے, صلہ ہے. یہ قرض جب اللہ تعالیٰ فرماتے ہیں تو خاص طور پر دین کے غلبہ و اقامت کے لیے, غلبہ دین کے لیے جو رقم صرف کی جاتی ہے. ایک انفاق وہ ہے جو خدمت خلق کے کام ہے, ایک وہ ہے دین کی سربلندی کے لیے, دین کے غلبے کے لیے, اس جد و جہد میں, اسٹرگل میں جو مال خرچ کیا جا رہا ہے, یہ ہے قرض حسن اللہ کی طرف جسے اللہ تعالیٰ اپنے ذمے قرض قرار دے رہے ہیں. یوم ترى المؤمنین والمؤمنات یسعى نورهم بین ایدیہم وبأیمانہم, جس دن تم دیکھو کہ مومن مردوں کو اور مومن عورتوں کو کہ ان کا نور ان کے آگے آگے دوڑتا ہوگا اور ان کے داہنے طرف بھی. بشراکم الیوم جنات تجری من تحتها الانہار, خوشخبری ہے, بشارت ہے تمہارے لیے آج ان باغات کی جن کے دامن میں چشمے اور ندیاں رواں ہوں گی. خالدین فیھا, اسی میں رہو گے ہمیشہ. ذالک هو الفوز العظیم, یہی ہے بڑی کامیابی. اس آیت میں جو نور کا ذکر آیا کہ سامنے بھی دوڑتا ہوا ہوگا اہل ایمان کی اور داہنی طرف بھی, یہ اصل میں میدان حشر میں جو اس کے مختلف مراحل ہیں, وہ مراحل ایسے بھی ہیں کہ وہاں تاریکی ہے, دھوپ اندھیرا ہے. جس شخص کے دل میں ایمان تھا اور عمل صالح اس کے تھے, ایمان کا نور گویا قلب میں ہوتا ہے, وہ سامنے اس کی روشنی ہوگی, اور اعمال صالحہ کا تاثر جو ہے وہ داہنا ہاتھ ہے سمبولیکلی. تو داہنی طرف بھی نور ہوگا اور سامنے بھی روشنی ہوگی, اور اس میں وہ جو مشکل مراحل ہیں, کٹھن مراحل, انہیں بڑی آسانی سے اہل ایمان طے کر لیں گے. تو یہ نور ایمان وہ والا چاہیے, وہ جو کہا آمنوا باللہ ورسولہ, وہ نور ایمان, وہ یقین والا نور پیدا کرو, وہ اس دن کام آئے گا. اور جن کے پاس وہ نہیں ہوگا ان کا حشر وہ آگے ہم پڑھیں گے. یوم یقول المنافقون والمنافقات, اور جس دن کہیں گے منافق مرد اور منافق عورتیں, للذین آمنوا انظرونا, اہل ایمان سے کہیں گے کہ ذرا ہمیں بھی تھوڑا موقع دو. نقتبس من نورکم, ہم بھی تمہارے اس نور سے فائدہ اٹھا لیں. ان کے پاس نور نہیں ہے, ایمان زائل ہو چکا ہے, ہیں مسلمان, نہ مسلمانوں کے سے نمازیں بھی پڑھتے ہیں حضور کے ساتھ, کبھی کبھی جہاد میں بھی نکلتے ہیں, لیکن وہ نور باطن جو ہے اس سے محروم ہو چکی ہے. اور تو محروم ہوئے ہم پڑھ چکے ہیں, اور آگے مزید آئے گا کہ جب ایمان کے عملی تقاضے سامنے آتے ہیں کہ اب یہ کرو, نکلو اللہ کی راہ میں, خرچ کرو, آگے بڑھو, تو مال کی محبت, اولاد کی محبت, دنیا کی محبت پاؤں کی بیڑی بن جاتی ہے, اور وہ آہستہ آہستہ اندر ہی اندر پسپائی شروع ہو جاتی ہے. دین کے عملی تقاضوں سے گریز جو ہے وہ بالآخر اس سے ان کے دلوں میں نفاق, ایک مرض پیدا ہو جاتا ہے جو دیمک کی طرح ان کے ایمان کو تو چٹ کر جاتا ہے. اب بظاہر وہ مسلمان ہیں, کلمہ گو ہیں, نمازیں بھی پڑھ رہے ہیں, نور ایمان سے محروم. وہ کہیں گے اہل ایمان سے کہ ذرا ایک منٹ ٹھہرو, کچھ ہمیں بھی موقع دو, ہم تمہارے نور سے استفادہ کر دیں. قیل ارجعوا وراءکم فالتمسوا نورا, उन्हें कहा जाएगा कि लौट जाओ, वापस दुनिया की तरफ जा सकते हो तो जाओ और वहां से वो नूर तलाश करो, इसलिए कि ये तो वो अमाल और वो ईमान का नूर है जो दुनिया में अल्लाह ने हमें अता किया था, तो वही से मिलेगा। फगोरी पबंदूम बिसूर लहूबा, तो इसी असना में उनके दरमियान एक दीवार खड़ी कर दी जाएगी, हाइल कर दी जाएगी। बातुलहू फी रहमत, उसके अंदर की तरफ रहमत है अल्लाह की। वज़ाहिरुहू मिन क़िबलिही अज़ाब, और उस दीवार के बाहर की तरफ जो रह गए हैं वो लोग, वो तो फिर आज़ाब है जिसका वो निशाना बनेंगे। युनादूनहू अलम नकुन मअकुम, अब वो लोग पीछे से दीवार के बाहर रह गए, वो पुकारेंगे अलम नकुन मअकुम, कि क्या हम तुम्हारे साथ नहीं थे? दुनिया में तो हम तुम्हारे साथ थे, हम भी मुसलमान थे, तुम भी मुसलमान थे, नाम हमारे भी मुसलमानों के थे, हमें भी अपने वालिद की विरासत में से हिस्सा मिला जैसे तुम्हें मिला, तो अब क्या हुआ, ये फर्क क्यों है? कालू बला, वो कहेंगे कि हाँ थे, दुनिया में तो थे, लेकिन वला तुम ने कुछ बतन तुम अनफुसकुम, लेकिन तुमने अपने आप को फितनों में डाला। ये क्या है फितना, इसकी तफसील आ जाएगी सूरह तगाबुन में। कहने ईमान, तुम्हारी औलाद और तुम्हारा माल जो तुम्हारे लिए फितना है, आजमाइश है, यहाँ से जो है वो तुम्हारा इम्तिहान होगा, असल में जांचा जाएगा, और ये वो ट्रैप है जो जिसमें से इंसान जो है अक्सर नाकाम होता है, ये फितना बन जाता है। तो माल और औलाद की मोहब्बत जो है वो वाकई तुम्हारे लिए फितना बन गई, उस इम्तिहान को तुम पास नहीं कर सके, दीन के रस्ते की रुकावट बन गई। माल कमाने के लिए भी हलाल हराम सब तरीके तुमने अपने लिए जायज़ कर दिए, औलाद की फरमाइशें पूरी करने के लिए भी जो भी तरीका इख्तियार किया जाए, यानी हुदूदुल्लाह को तुमने नज़रअंदाज किया, अहकाम शरीयत को नज़रअंदाज किया, तो ये है फर्स्ट स्टेप। वह तरबस तुम, और फिर तुम गो मगो की कैफियत में मुबतला हो गए। ये अब थोड़ा सा जो है वो शुबा भी हो रहा है कि पता नहीं इस्लाम जो है उसको फतह होती है या कुफर, अहले कुफर गालिब आते हैं, अब क्या होना है, जिसको कामयाबी मिलेगी, ये ऊँट किस करवट बैठेगा। वर्तब तुम, और फिर तुम शकू को शुभात का शिकार हो गए, वो ईमान जो है वो निकलना शुरू हुआ, उसकी जगह शक और शुबा। ईमान तो है यकीन का नाम, वो यकीन जाहिर होने लगे तो शकू को शुभात पैदा होते। वगर रब तुम उलामानी, और तुम्हें धोखे में रखा झूठी तमन्नाओं में आंसू, ये वो अमानी है जो हम पढ़ चुके हैं, कुछ भी है बख्शे बख्शाए, आखिर कोई तो हमें बचा ही लेगा, अल्लाह ताला भी बड़ा रहीम है, गफूर है, रहमान है, नुक्ता नवाज भी है, शायद कोई अमल हमारा पसंद आ ही जाए, या ये है कि अभी तो बहुत वक्त पड़ा है, बुढ़ापे में जाके तौबा करेंगे फिर अल्लाह करेंगे लॉ लगाएंगे अल्लाह से, फिर और कोई काम ही नहीं होगा, ये वक्त जो है ये तो नहीं है ना दीन पे चलने के लिए, ये तो दुनिया कमाने का वक्त है, दुनिया बनाने का वक्त है, इससे लुत्फानंदोज होने का वक्त है, ये सारी चीज़ें जो हैं ये इसलिए तुम्हें जो है उसने धोखे में रखा, ये अमानी, ये खुशनुमा आरजू है तुम्हारी। वगर रकम बिल्लाह वरूर, और अल्लाह के मामले में तुम्हें धोखे में डाले रखा उस बड़े धोखेबाज ने, शैतान ने, तो ये अंजाम है, थे दुनिया में तुम हमारे साथ, ईमान तुम लाए थे, लेकिन उसके बाद इस पटड़ी पर तुम चल पड़े, इसका नतीजा ये हुआ कि ईमान जाहिर हो गया और निफाक तुम्हारे दिलों में है, और अब हशर तुम्हारा ये है कि तुम अलग कर दिए गए। फलियम का तुम इनको फिदिया तुम, तो आज तुमसे कोई फिदिया भी कबूल नहीं किया जाएगा, वला मिन अल्लज़ीन कफरू, और ना काफिरों से कोई फिदिया वसूल किया जाएगा, तुम दोनों का अंजाम एक ही है, मावाकुम नार, तुम सब जहन्नम जो है वही तुम्हारा ठिकाना है, हिया मौलाकुम, अब वही तुम्हारी दुखदर्द जो है वो सुनने वाली जहन्नम ही है, वही मौला है, वही रफीक है, वह बेसल नसीब, और बहुत ही बुरा ठिकाना है। अलम यानि लिल्लज़ीन आमनू अन तख़शुअ क़ुलूबुहुम लिज़िक्रिल्लाह, क्या अहले ईमान के लिए अभी वक्त नहीं आया कि उनके दिल झुक जाएं अल्लाह की याद के आगे, इस कुरान की आयात के आगे। वमा नज़ला मिनल हक़, और जो उतरा है ये सच्चा दीन, जो भी अल्लाह ने नाज़िल फरमाया हक में से, उसके सामने दिल भी झुक जाए और अमलन भी इंसान झुक जाए पूरे तौर पर, उसके अपने आप को ताबे कर दे उस दीन के और अल्लाह की किताब की। वला यकूनू कल्लज़ीन ऊतुल किताब मिन क़ब्ल, और देखना उन लोगों की तरह ना हो जाना जिन्हें इससे पहले किताब दी गई थी, यहूद। फ़ताल अलैहिमुल अमद, तो बस उन पर एक तवील मुद्दत गुजर गई, فقصد قلوبهم اور پھر ان کے دل سخت ہوتے چلے گئے. وکثیر منهم فاسقون اور ان میں سے اکثر جو ہیں وہ فاسق ہیں, نافرمان ہیں, ناہنجار. اس وقت کے اہل کتاب کو تھوڑا سا ذہن میں لائیے, وہ کیا تھا؟ وہ دعویٰ کرتے تھے ہم بھی صاحب ایمان ہیں, ہم رسولوں کو مانتے ہیں, ہم کتاب کو مانتے ہیں, ہم اللہ کو مانتے ہیں, ہم آخرت کو مانتے ہیں, لیکن جس کتاب کو مانتے ہیں اس پہ عمل بھی کرتے تھے, جس رسول کو مانتے ہیں اس کے اسوے پر بھی چلتے تھے. مانتے آخرت کو ہیں اور ساری توجہ دنیا کی طرف ہے, دنیا بنانے کی طرف ہے. تو جیسے ان کا معاملہ ہوا کہ تمہارا معاملہ بھی ایسے نہ ہو جائے کہ تم بھی آخرت کو مانتے ہو لیکن بنا رہے ہو صرف دنیا کی, رسول کو مانتے ہو لیکن اس کے اسوے پر چلنے کو تیار نہیں ہے, اس کے بالکل برعکس تمہارا رخ ہے, وہ قبلہ رسول کی طرف نہیں ہے, اس کی مخالف سمت میں یہود و نصارہ کا تم نے جو ہے وہ تہذیب اور تمدن اختیار کر رکھا ہے. تو یہ اللہ کو مانتے ہو لیکن اس کی کتاب پڑھنے کو اور اس پر عمل کرنے کو تیار نہیں, تو کہیں ایسا ہی معاملہ تمہارا نہ ہو جائے جو یہود کا ہوا. اعلموا ان اللہ یحیی الارض بعد موتها, جان لو کہ اللہ تعالیٰ زندہ کرتا ہے زمین کو بھی اس کی موت کے بعد. قد بینا لکم الآیات لعلکم تعقلون, ہم نے آیات کھول کر تمہیں سمجھا دی ہیں تاکہ تم عقل سے کام لو اور سمجھو اور غور کرو. اس میں خاص طور پر جو اشارہ ہے, اگر دل کی زمین سخت محسوس ہو اور ایمان کی طرف اور دین کے عملی تقاضے پورے کرنے کی طرف طبیعت راغب نہ ہوتی ہو, سختی آ گئی ہے دل میں, تو پھر گھبراؤ نہیں, اللہ تعالیٰ جو ہے وہ مرغا اور بنجر زمین کو بھی زندہ کر دیتا ہے, بارش برستی ہے اور اس کے اندر روئیدگی پیدا ہوتی ہے, فصلیں لہلاتی ہیں. تو یہ قرآن کی انوار کی بارش اگر تمہارے اوپر ہو اور اس کو جو ہے تم پڑھو اس طریقے سے, غور و فکر کرو اس کی آیات میں, تو تمہاری جو مردہ زمین ہے دل کی اس کے اندر پھر ایک نئی بہار آ سکتی ہے. ان المصدقین والمصدقات, بے شک صدقہ کرنے والے مرد اور صدقہ کرنے والی عورتیں, وَأَقْرَضُوا اللَّهَ قَرْضًا حَسَنًا, اور وہ لوگ کہ جو اللہ کو قرض حسن دیں, یضاعف لہم, اللہ تعالیٰ ان کے لیے بڑھاتا رہتا ہے, وَلَهُمْ أَجْرٌ كَرِيمٌ, ان کے لیے درجات ہیں, صلہ ہے بہت باعزت. یہ دل کی زمین کو دوبارہ سے اس پہ حل چلانے کے لیے ایک اور بہت مؤثر شے ہے, اور وہ ہے صدقہ و خیرات, مال زیادہ سے زیادہ اللہ کے لیے اللہ کے نام پر نکالنا. اس سے وہ حل چلے گا, اور پھر اس کے اوپر اگر جو ہے انوار قرآنی کی بارش ہو تو پھر اس میں ایمان کی فصل رہنا ہے. یہ ہے طریقہ جو قرآن بتا رہا ہے ایمان کے اصول کا. والذین آمنوا بالله ورسله, اور وہ لوگ جو ایمان لائے اللہ پر اور اس کے رسولوں پر, اولئک هم الصدیقون والشهداء عند ربهم, یہی لوگ ہیں جو صدیق ہیں اور شہداء ہیں ان کے رب کے نزدیک. میں کر چکا ہوں کہ ایک شخص, ایک بندہ مومن اپنی محنت سے, ریاضت سے جو سب سے اونچا مقام حاصل کر سکتا ہے وہ صدیقیت ہے. نبوت کے بعد یہ دوسرا درجہ ہے, نمبر ٹو. لیکن نبوت والا معاملہ انسان کی اپنی محنت پر نہیں ہے, وہ اللہ کی سلیکشن, اور ویسے بھی وہ چیپٹر تو ہو گیا بند. تو ہائیسٹ مقام جہاں تک انسان پہنچ سکتا ہے وہ مرتبہ صدیقیت ہے, یعنی اس رستے پر اگر تم چلو گے جو اوپر بیان ہوا ہے تو پھر تم ہی لوگوں میں سے وہ ہوں گے جو اللہ کے ہاں صدیق بھی قرار پائیں گے اور شہداء بھی ہوں گے. یہ راستہ ہے. ایک تو وہ بریک کھولو, اس کی جو بال کی محبت ہے, صدقہ و خیرات زیادہ سے زیادہ کرو, اور قرآن اس کی آیات میں غور و فکر, اس کے انوار کی بارش یہ تمہارے قلب پر ہوگی تو اس سے وہ ایمان پیدا ہوگا کہ پھر اس مقام تک پہنچ سکو گے. لہم اجرہم و نورہم, ان کے لیے ان کا اجر بھی ہے اور ان کا نور بھی ہے اللہ کے پاس, وہ نور جو ظاہر ہوگا پھر اس میدان حشر میں. والذین کفروا وکذبوا بآیاتنا, وہ لوگ جنہوں نے کفر کیا, ناشکری کی اور ہماری آیات کو جھٹلایا, اولئک اصحاب الجحیم, یہ لوگ ہیں جہنم والے, آگ والے. اعلموا انما الحیاۃ الدنیا لعب ولہو وزینۃ وتفاخر بینکم وتکاثر فی الاموال والاولاد, جان لو کہ دنیا کی زندگی کھیل ہے, تماشا ہے, زینت ہے, اور آپس میں ایک دوسرے پر فخر کا اظہار ہے, اور مال اور اولاد میں ایک دوسرے پر فوقیت حاصل کرنے کی کوشش ہے. ہم نے اس سے پہلے قرآن مجید میں کئی جگہ پڑھا کہ دنیا کی زندگی کھیل اور تماشا ہے, دائبوں والا ہے. یہاں اس سے آگے بڑھ کر پانچ الفاظ آئے ہیں اور اس میں اصل میں دنیا کی زندگی کے جو مراحل ہیں جس سے ہر شخص گزرتا ہے، جو پیدا ہوتا ہے اور جو بڑھاپے تک پہنچتا ہے، اس پر نفسیاتی اعتبار سے جو پانچ ادوار آتے ہیں ان کی بڑی خوبصورت ڈپکشن ہے یہاں پر. سب سے پہلا مرحلہ ہے لعب، کھیل. بچے کی زندگی کا عنوان ہی کھیل ہوتا ہے، معصومانہ کھیل. ہر وقت کوئی نہ کوئی کھیل چاہیے اسے. جو وقت کھیل میں گزرا وہ تو وقت اس کا صحیح گزرا، اور اگر آپ نے اس کو پڑھنے بٹھا دیا کہیں تو وہ اس کے اعتبار سے وہ قید بان شکر ہے. تو پہلا جو ہے پہلی اسٹیج وہ کھیل ہے. پھر لہو، لہو میں تھوڑی سی کوئی تماش بینی اور کچھ تھوڑا سی آوارگی کا عنصر آ جاتا ہے جب بلوغت کے قریب پہنچتا ہے، اور پھر جو ہے اس کے اندر ایک لذت حاصل کرنا اور سینچول گریٹیفیکیشن، پھر وہ فلمیں دیکھنا اور ناولس پڑھنا اور یہ سارے یہ گانے، یہ ساری جو تفریح کا ایک خاص اسٹیج آتی ہے جب رجحان عمر ہوتا ہے. اس سے آگے جائیں تو زینت کے ساتھ ہی سمجھ لیجیے اپنی وضع قطع اور جو ہیئر کٹ ہے اور لباس کا جو فیشن کے مطابق ہو اس کا بڑا خیال. کافی وقت انسان کا وہ شیشے کے سامنے بھی گزرتا، آئینے کے سامنے اپنے آپ کو بنانے سنوارنے میں اس کا غلبہ ہوتا ہے. وہ جب جوانی کی عمر کو پہنچتا ہے، شباب کا دور، ابتدائی شباب. اور پھر ہے تفاخر بینکم، ایک دوسرے پر فخر، اظہار فخر کہ کسی اعتبار سے میں نمایاں دوسروں سے نظر آؤں، کہیں کسی پروفیشن میں شائن کروں یا کسی ادارے میں میری کوئی پوزیشن ہو، کہیں نیشنل اسمبلی کی کوئی سیٹ مل جائے یا کوئی جو پروونشل اسمبلی ہے اس کی سیٹ حاصل کر لوں. کوئی اس کے لیے اب پیسہ بھی خرچ کرے گا، وقت بھی لگائے گا، بھاگ دوڑ کرے گا. یہ ہے، یہ بھی ایک نفسیاتی ہے معاملہ. اور نہیں تو کسی ادارے کا کوئی یا کسی مسجد کا ہی کوئی سیکٹری یا صدر جو ہے بن جائے. اور پھر اس کے بعد آخری جو ہے فرمایا تکاثر فی الاموال والاولاد، یہ وہ ہے کہ بڑھاپے میں جا کر بس مال کی کثرت، حرص. یہ دنیا پرست لوگ ہیں جن کی نظر میں آخرت نہیں ہے، لیکن رجحانات ہر ایک کے یہ ہوتے ہیں. ہر شخص ایمان اور عمل صالح کی بدولت کو ان کو کنٹرول کر لے تو اور بات ہے. اور وہ آخری دور جو ہے الحاکم التکاثر حتی زرتم المقابر، تمہیں تو بس کثرت اور محتاج کی طلب نے غافل رکھا یہاں تک کہ قبروں میں جا اترے، پاؤں لٹکے ہوئے قبر میں لیکن حرص ختم نہیں ہو رہی، اور مل جائے اور مل جائے. اولاد کو بھی جو ہے نصیحت یہی ہو رہی ہے کہ اب اگر اس وقت چھ ملے ہیں تو ان کو آٹھ اور دس کیسے بنایا جا سکتا. یہ ہے وہ منزل آخری، اور یہ اینڈ ہے حتیٰ زرتم المقابر، قبر میں اترنے تک یہ حرص جو ہے تما یہ ختم نہیں ہوتا. کمثل غیث اعجب الکفار نباتہ، جیسے کہ مثال ہے بارش کی، انسانی زندگی کی ایک ڈائمنشن ہے کہ یہ اس کی حقیقت کو سمجھو اس مثال سے. مثال ہے بارش کی، اعجب الکفار نباتہ، جب وہ فصل اپجتی ہے تو وہ کسان کے دل کو لبھاتی ہے، ثم یہیج، اور پھر وہ فصل جو ہے پوری ہیجان کو پہنچتی ہے، پکنے پر آ جاتی ہے. فتراہ مصفرا، تم دیکھتے ہو کہ وہ زرد پڑ گئی. ثم یکون حطاما، اور پھر وہ چورا چورا ہو جاتی ہے، یعنی فصل کاٹ لی جاتی ہے اور کھیت جو ہے وہ خانہ ویرانی کا نقشہ پیش کرتا ہے. دنیا کی زندگی اپنی اصل حقیقت کے اعتبار سے یہی ہے، یہ سائیکل ہے جو چل رہا ہے. بچہ پیدا ہوتا ہے، خوشی منائی جاتی ہے، وہ جوانی کو پہنچتا ہے، اس کے بعد اس کے اوپر اور ڈھیڑ پن کے آثار ظاہر ہوتے ہیں، اور پھر بڑھاپا شروع ہوتا ہے، اور پھر وہ جا کر اپنی طبی عمر، اگر اس کو طبی عمر کو پوری کرنی نصیب ہو تو پوری کر کے اور پیغمبر کے خاک ہو جاتا ہے. نوعیت کا فرق نہیں ہے، کوالیٹیٹیو ڈفرینس نہیں ہے، صرف کوانٹیٹیو ہے ڈفرینس. یہ چھ سات آٹھ مہینے یا سال کی فصل ہوتی ہے، اور یہ انسانی فصل جو ہے یہ ساٹھ ستر اسی برس کی ہے میکسیمم، اس سے زیادہ فرق نہیں ہے. جتنی وہ ناپائیدار ہے اتنی یہ بھی ناپائیدار، جیسے وہ آرتی ہے ویسے یہ بھی آرتی ہے. کوئی یہاں ہمیشہ رہنے کے لیے نہیں آیا، کچھ ہی دیر کی بات ہے وہ فصل کٹنی ہے، ہر ایک شخص ہر شخص کو یہاں سے جانا. وفی الآخرۃ عذاب شدید ومغفرۃ من اللہ ورضوان، ہاں آخرت میں بڑا فرق پڑ جائے گا، یا تو سخت ترین عذاب ہے اور یا دوسری طرف اللہ کی مغفرت ہے اور اس کی رضا ہے. दुनिया में तो ये वक्त हर शख्स गुजारेगा अपना और पूरा करके जाएगा। एक आजी सा वक्त है, हर शख्स को दिया है अल्लाह ने जितना दिया है, और किसी को नहीं मालूम कि कब वो वक्त जो है उसका खत्म होना है। लेकिन जमीन आसमान का फर्क, बल्कि उससे भी ज्यादा फर्क पड़ना है आखिरत में। वहां तो दो एक्सट्रीम्स है, या बदतरीन आदाब या बेहतरीन राहतें अल्लाह की तरफ से उसके इनाम। अमर हयात दुनिया अल्लाह बताओ गुरू, और मुसलमानों समझ दो दुनिया की जिंदगी तो बस धोखे का सामान है। और धोखा वो यही है जैसे कि मैं पहले भी इशारा कर चुका हूं कि इस दुनिया में रहते हुए हमें महसूस होता है कि यही असल जिंदगी है। यहाँ का नफा असल नफा है, यहाँ का नुकसान बस वो नुकसान है, यहाँ की कामयाबी असल कामयाबी है, यहाँ की नाकामी जो है बस वही है जिसकी सबसे ज्यादा फिक्र है। यहाँ की इज्जत असल इज्जत है, यहाँ की जिल्लत असल जिल्लत है, ये ट्रैप है। और आमतौर पर मामूलात में रूटीन की जिंदगी गुजारते हुए बिल्कुल वो भूल जाता है कि कभी मौत भी आनी है। जैसे ये निजाम कायनात और ये सारी रूटीन इसी तरह चलती रहेगी। अगर इस वक्त मैं साहिब इख्तियार हूँ, तो अच्छी पोजीशन में हूँ, तो आदमी भूल जाता है कि एक दिन मुझे इससे फारिग भी होना है। वो तो जब रिटायर होकर अलग बैठता है तो उसे पता लगता है कि अब मेरी क्या पोजीशन रह गई। लेकिन ये ट्रैप है, जिस वक्त आदमी उस पोजीशन में होता है, मालदार है, सेहतमंद है, सब कुछ है, तो किसी शय को खातिर में नहीं लाएगा वो, अगर उसे अल्लाह का खौफ नहीं है। हालांकि ये सब चीजें बिल्कुल आर्जी है, उसके अख्तियार में नहीं है। तो ये धोखे का सामान है। इंसान समझता है कि यही कुल जिंदगी असल हकीकत ये है, वो अल्लाह को भी भूल जाता है और आखिरत को भी भूल जाता है। साबिकु इला मग़फिरति मिन रब्बिकुम, अब नतीजा क्या हुआ इस सारी बात का? अब लपको और दौड़ो अल्लाह की मग़फिरत के हुसूल के लिए। असल जिंदगी तो वो है, ये तो धोखा है, ये तो खेल कूद है, ये तो कुछ बराहिल है जिंदगी के गुजार के। लाइबुम वलहुम वज़ीनतुम वतकासुरुम बैनकुम वतकासुरुम फिल अमवाली वल औलाद, सब ने वहीं पहुंच जाना है। तो अब जिसकी आंख खुल जाए वो अल्लाह की मग़फिरत की कोशिश करे हसूल की। वह जन्नत अर्ज़ुहा कअर्ज़ि समाअ वल अर्ज़, और एक दूसरे से आगे निकलो उन जन्नतों के हसूल के लिए कि जिनका फैलाव आसमान और जमीन के बराबर है। अगर भागदौड़ी करनी है तो उसके लिए करो। यहाँ मिलियनेयर बनने के लिए अगर तुमने सब कुछ कर दिया, एक कर दिया, क्या मिला, क्या फायदा हुआ इस आर्जी और पायदार जिंदगी में, उसका हासिल क्या है? तो असल दानिशमंदी ये है कि इंसान मेहनत करे उसके लिए, आखिरत के लिए, अल्लाह की रजा के हुसूल के लिए, उसकी मग़फ़िरत हासिल करने के लिए। और उसके नतीजे में वो नेमतें मिलने वाली हैं कि जो तुम सोच नहीं, और वो अकदीबी है। तो अकल और दानिश का तकाजा क्या हुआ फिर? फैसला अकल भी यही करेगी फिर कि जो लोग इस दुनिया के ही पुजारी बने हुए हैं उनसे ज्यादा अहमक और बेवकूफ और कम फहम और कोताह नजर कोई नहीं। तो साबिकु इला मग़फिरति मिन रब्बिकुम व जन्नति अर्ज़ुहा कअर्ज़ि समाअ वल अर्ज़ उइद्दत लिल्लज़ीन आमनू बिल्लाहि व रुसुलिही, और वो तैयार की गई है उन लोगों के लिए कि जो अल्लाह पर ईमान लाएं और उसके रसूलों पर ईमान लाएं। ज़ालिका फ़ज़लुल्लाहि यूतीही मन यशा, ये फजल है अल्लाह का, वो अता करता है जिसे चाहता है। जिसे ये समझ मिल गई और जो इस रस्ते पर आ गया, ये है जिस पर अल्लाह का फजल हुआ। वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, अल्लाह ताला है बड़े फजल वाला। अल्लाहुम्मा रब्बना ज़ालना मिन्हुम। मा अصاب من مصيبة في الأرض ولا في أنفسكم, नहीं पड़ती कोई मुसीबत कोई तकलीफ जमीन में ना तुम्हारी अपनी जानों में। इल्ला फी किताब मिन क़ब्ल अन नबरअहा, मगर ये कि किताब में है इससे पहले कि हम उसको जाहिर करें। अगर तुम्हें अंदेशा है कि दीन के लिए लग जाएंगे और आखिरत के लिए कमाई करेंगे तो दुनिया में क्या खाएं पिएंगे, और यहाँ तो फिर मुसीबत होगी, और बुढ़ापे में क्या बनेगा, औलाद का क्या बनेगा। कोई मुसीबत कोई तकलीफ नहीं आती ना दुनिया में ना तुम्हारी जानों में, मगर वो पहले से अल्लाह के यहाँ मुकद्दर है। ये बात अगर समझ लोगे तो फिर खौफ और अंदेशा और धड़क वो जो धड़का है वो सब खत्म हो जाए। इन नजारे का अनुभव ये चीज जान लो, ये सब चीज़ें अल्लाह पर बहुत आसान हैं। लिकैला तासव अला मा फातकुम, ताकि तुम अफसोस न किया करो उन चीज़ों पर जो तुम्हारे हाथ से जाती रही। कोई नुकसान हो गया, कोई चीज़ हाथ से निकल गई, किसी अजीज की जुदाई का गम है, अल्लाह के यहाँ ये तय था कोई शे अल्लाह की मर्जी के इज़्ज़त के बगैर नहीं हो सकती। अगर कोई करीबी अजीज रुख्सत भी हो गया है तो कल को हमें भी वहीं जाना है, क्या मालूम कितने दिन और जो है वो बाकी। तो लेकर ही जाता सब वाला ना खाते, मगर कोई चीज हाथ से छूट जाए तो चांस निकल गया तो उस पर इंसान का सब ये ना हो कि कुड़ता रहे और बैठ जाए और उसको दिल रोक लगा ले अपने दिल को। वला तक रहूं बीमा आता और मत इतराया करो उन चीजों पर जो तुम्हें मिले। जो चीज मिली है वो अल्लाह की तरफ से है, उसकी अमानत है और उसका हिसाब भी देना है। असल तो वो मिलेगा, वो होगा इनाम। यहां पर जो मिल रहा है वो इम्तिहान के लिए, ये है ईमान के नतीजे में जो सोच होनी चाहिए। वल्लाह ला युहिब्बु कुल्ल मुख्तालिन फखूर, और अल्लाह ताला हरगिज़ पसंद नहीं करता इतराने वालों को और शीखी खोरों को। अल्लज़ीन यबख़लून व यामूरून अन्नास बिल्बुख़्ल, वो लोग के जो खुद भी बुख़्ल से काम लेते हैं, अपनी जेब ढीली नहीं करते और दूसरों को भी तलकीन करते हैं बुख़्ल की। जाहिर बात है कि दुनिया परस्त आदमी हो गया, दुनियादार होगा, वो तो कहेगा ये सब मेरा है, मैं क्यों किसी को दूँ। वमन यतवल्ल फ़इन्नल्लाहा हुवल ग़नीय्युल हमीद, और जो मुँह को फेर ले तो वो जान दे कि अल्लाह ताला गनी है, बेपरवाह है। अल्लाह को तुम्हारे जो है ये सदक़ात और खैरात की हाजत नहीं है। वो तो बदल कर फ़कीरों का हम भेस गालिब तमाशा अहले करम देखते हैं, वो तो इम्तिहान कर रहा है, वो तो देख रहा है कि मैं अपनी नेमतें दे रहा हूँ तो उसका रिस्पॉन्स क्या होता है। जैसे आप बच्चे को कोई अच्छी सी चीज़ देकर उससे वापस मांगते हैं तो फिर उसका रिएक्शन क्या होगा, ये तो वो मामला है, अल्लाह ताला जांच रहा है। वो गनी है, अलहमीद है, तमाम खूबियों का मालिक है। लक़द अरसलना रुसुलना बिल्बय्यिनात, अब ये क्लाइमेक्स है इस सूरह मुबारका का। हमने भेजा है अपने रसूलों को, हम भेजते रहे हैं रसूलों को वाज़ह निशानियों के साथ, खुली तालीमात के साथ। वानज़लना मअहुल किताब वल मीज़ान, और हम उनके साथ नाजिल करते रहे हैं किताब भी और मीज़ान भी। रसूलों को किताब भी दी गई और शरीयत, दीन हक, जिसमें तमाम के हुकूक़ और फ़राइज़ का सही सही तायुन हो जाए और फिर उस निज़ाम को एस्टेब्लिश किया जाए। लियकूम अन्नास बिल्क़िस्त, ये रसूलों को जो हम भेजते रहे उन्हें किताबें देकर और निज़ाम देकर भेजते रहे, किस लिए? ताकि लोग अदल और इंसाफ पर कायम हो जाएं। दूसरे लफ्ज़ों में ताकि उस मीज़ान को नसब कर दिया जाए और फिर कोई इस्तेहसारी तबका जो है वो दूसरों के खून न चूस सके, दूसरों के हक गसब न कर सके। वो सारी जो है रिसोर्सेज और सारी माल दौलत जो है मुल्की उनका वसाइल के ऊपर जो है खजाने का साथ बनकर न बैठ सके। ये है निज़ाम अदल, दीन हक, शरीयत, और ये इसलिए दिया गया ताकि इसको कायम किया जाए। और अगर कोई रुकावट बने इसके रास्ते में, इसके क़याम के रास्ते में, फरमाया वानज़लनल हदीद, उनका भी इलाज है। हमने लोहा उतारा है फौलाद की कुव्वत, फी बासुन शदीद, उस पर बड़ी कुव्वत है जंगी, व मुनाफ़िउ लिन्नास, और लोगों के और भी फायदे हैं, वो बहुत अपना घरेलू सामान भी उससे बनाते हैं। लेकिन ये लोहा किस लिए उतारा है? उन अनासिर के सरकोबी के लिए, सर कुचलने के लिए, जो दीन हक के क़याम के रस्ते में रुकावट डाले। नबी इसलिए भेजे, किताबें इसलिए नाजिल की और दीन और मीज़ान इसलिए दिया ताकि वो निज़ाम कायम हो, उस तराजू को मीज़ान को नसब किया जाए। और असल इम्तिहान है जो है वो अल्लाह ले रहा है वफादारी का, कि उस अल्लाह के दीन को कायम करने में जो वफादार है वो फिर फौलाद की कुव्वत को हाथ में लेकर और दीन दुश्मनों के सर कुचले, इसी में सारा इम्तिहान है। चुनाचे आगे फरमाया वलियाद अल्लाह मन यंसुरुहु व रुसुलहु बिलगैब, और ताकि अल्लाह जाहिर कर दे कि कौन है जो उसकी और उसके रसूलों की मदद करता है गैब में रहते हुए। अल्लाह ये देखना चाह रहा है कि कौन मेरा वफादार है, कौन मेरी और मेरे रसूल की मदद करता है कि अल्लाह का दिया हुआ दीन जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के जरिए से मिला उसको कायम करने के लिए वो जान और मान की बाजी खेल रहा है। ये है असल इम्तिहान इस जिंदगी में, जिसके पांच मराहिल अभी हमने सुने कि वो हर शख्स पर आते हैं, लेकिन जो एक बंदा मोमिन है उससे ये मतलूब है कि वो यूं अपनी वफादारी को साबित करे कि वो अल्लाह का, उसके रसूल का और उसके दीन का सच्चा वफादार है। असल इम्तिहान ये है, और इसमें अगर जान हथेली पर रखकर मैदान में आना पड़े तो निकले, اگرچہ اس کا طریقہ کیا ہے، اس کے مراحل کیا ہیں، کیسے کب ہاتھ میں تلوار لینی ہے، اس کے لیے رہنمائی ہمیں سیرت سے ملے گی. وہ مراحل انقلاب اس کے ساتھ چلنا ہوگا. یہ نہیں کہ آج کسی کے دل میں یہ وہ جذبہ جاگا ہے اور وہ تلوار لے کر نکل کھڑا ہوا. اس کا ایک طریقہ ہے، ایک مرحلہ وار اس کے لیے آگے بڑھنا ہے. حضور صلی اللہ علیہ وسلم نے مکمل اسوہ چھوڑا ہے، کیا طریقہ ہوگا، کیا اسٹریٹجی ہوگی، کیا مراحل ہوں گے، ان کی روشنی میں آگے بڑھنا ہوگا. لیکن راستہ یہ ہے، ان اللہ قوی و عزیز، اللہ قوی ہے، زور آور ہے، اسے کسی کی مدد کی ایسا ضرورت نہیں ہے، وہ تمہارا امتحان کرنا چاہتا ہے. اور عزیز ہے، غالب ہے، اس کی حکومت تو آلریڈی موجود ہے. تم سے تقاضا یہ ہے کہ اللہ کی اس زمین پر بھی اس کے نظام کو قائم کرنے کے لیے اپنی جان مال اس میں لگاؤ. بارک اللہ لی ولکم فی القرآن العظیم ونفعنی وإیاکم بالآیات الحکیم.